اللہ تعالیٰ فرماتے ہیں آیت 70 میں، واللہ خلقکم ثم یتوفاکم ومنکم من یرد الی ارذل العمر لکی لا یعلم بعد علم شیئا ان اللہ علیم قدیر۔ اور اللہ نے پیدا کیا تم کو، پھر جان قبض کرے گا تمہاری، اور تم میں سے بعض ایسے ہیں جن کو لوٹا دیا جاتا ہے نکارہ عمر کی طرف، تاکہ وہ کچھ نہ جانے جان لینے کے بعد۔ بے شک اللہ تعالیٰ سب کچھ جاننے والا اور ہر چیز پر قادر ہے۔ پیچھے مکھیوں کی بات تھی، جانوروں سے دودھ حاصل کرنے کی بات تھی، یہاں انسان کو اس کی اپنی عمر پہ غور کرنے کی دعوت دی کہ سوچو تم کہاں سے آئے ہو۔ خلقکم، تم کو اللہ نے پیدا کیا، تم اپنے خالق خود نہیں ہو سکتے، تو پھر تم اپنے مالک کیوں بنتے ہو؟ اپنی مرضی کو کیوں اتنا اہم سمجھتے ہو کہ اللہ کی مرضی کے اوپر تم اس کو فضیلت دینے لگتے ہو، فوقیت دیتے ہو؟ جس نے تم کو پیدا کیا، ثم یتوفاکم، پھر فوت بھی وہی تم کو کرے گا، یعنی نہ تم اس دنیا میں اپنی مرضی سے آئے اور نہ تم اپنی مرضی سے جاؤ گے، تو کیا پھر تم اللہ کی مرضی پہ اپنے یہ چند سال نہیں گزار سکتے؟ کیا کوئی مشکل بات ہے؟ کیوں بڑا بنتے ہو؟ کیوں اس کے بجائے اپنے آپ کو اپنا دوست سمجھتے ہو؟ اس کے بتائے ہوئے طریقے تمہیں بڑے ہی بیکورڈ لگتے ہیں، جو چیزیں وہ کہتا ہے تمہیں اس پہ یقین نہیں آتا، اور تمہاری جیسے کمزور انسان تمہیں کوئی بات کہہ دے تو تم اس کو چل پڑتے ہو لے کے کہ باقی یہی میرے لیے بہت ٹھیک ہوگا، یہی سب کچھ ہوگا۔ یہ اللہ کی ذات ہے نا جس نے یہ سب کچھ تمہارے لیے کیا۔ وَمِنْكُمْ مَنْ يُرَدُّ إِلَىٰ أَرْذَلِ الْعُمُرِ، اور بعض تو ایسے ہیں جن کو ارذل عمر، رذیل عمر، کمزور عمر کی طرف ڈال دیا جاتا ہے۔ ارذل کا لفظ کیا ہے؟ رو ذال لام سے رذیلا، اور الف لگ گیا اس میں شدت کا، ارذال یعنی بہت زیادہ، سب سے زیادہ گھٹیا عمر۔ اب یہ کون سی ہوتی ہے؟ اس پہ مختلف لوگوں نے مختلف نام لیے، کوئی کہتا ہے کہ 80 سال ارذل عمر ہے، کوئی 90 کہتا ہے، کوئی 75 کہتا ہے، لیکن ہر دور میں اس کا فرق ہو سکتا ہے۔ جیسے پچھلے دور میں عمریں لمبی ہوتی تھی تو ارذل عمر بھی آگے چلی جائے گی، آج کے دور میں عمریں چھوٹی ہیں تو ارذل عمر جلدی آ جاتی ہے۔ کہتے اس عمر کو ہیں کہ ایسا بڑھاپا جو انسان کا جینا دھوبر کر دے، حافظہ کمزور، نظر کمزور، دانت ٹوٹنے لگے، ہلنے لگے، چلتے پھرتے درد ہو رہا ہے، کمر میں درد ہے، یہی ہے وہ لفظ جو انسان کو بالکل بیکار کر دیتی ہے، کمزور کر دیتی ہے۔ اور اللہ کے نبی صلی اللہ علیہ وسلم اس عمر سے پناہ مانگا کرتے تھے۔ آپ کی سکھائی ہوئی دعاؤں میں ایک دعا ہے، اللہم انی اعوذ بک من سوء العمر، اے اللہ میں آپ کی پناہ مانگتا ہوں بری عمر سے۔ اور ایک روایت میں آتا ہے آپ نے فرمایا، من ان ارد الی ارذل العمر، اے اللہ میں آپ کی پناہ مانگتا ہوں اس بات سے کہ میں ارذل عمر کی طرف پھیرا جاؤں۔ ہر چیز کی ایک حد ہوتی ہے نا، اسی طرح جینے کی بھی ایک حد ہوتی ہے۔ بعض اوقات پھر جینا انسان کے لیے مرنے سے زیادہ مشکل ہو جاتا ہے، تو اللہ تعالیٰ کہہ رہے ہیں کہ سوچو اگر میں تمہیں نہ ماروں اور تم اتنے بوڑھے ہو کے اس دنیا میں چلتے جاؤ پھرتے جاؤ، وہ پیارے جو تمہاری اتنی محبت کا دم بھرتے ہیں تمہاری شکلیں نہ دیکھیں۔ آپ سوچیے ذرا، اگر آج ہم اپنی ماں کا سوچیں، اللہ سب کو سلامت رکھے جن کے سلامت ہیں، نانی کئی لوگوں کی ہوگی پھر بھی ان سے محبت محسوس ہوتی ہے، نانی کی نانی ہوتی آج، پھر ان کی نانی ہوتی، اور وہ اس حالت کو پہنچ چکے ہوتے کہ لکی لا یعلم بعد علم شیئا، سب کچھ جاننے کے بعد پھر کچھ نہ جانے۔ بچہ بن جاتا ہے انسان دوبارہ، سیکنڈ چائلڈ ہوڈ کی کیفیت ہو جاتی ہے، بات کو بار بار دہراتا ہے۔ بعض بڑے بوڑھے تو پیمپرس پہنتے ہیں، گندگی کی ان کو ہوش نہیں رہتی، بات نہیں کر سکتے، کچھ نہیں کرتے۔ سوچیے ذرا، ہمارے سارے بزرگ آج دنیا میں ہوتے اور ہمارے گھر وارڈز بن چکے ہوتے، کہیں اپنی دادی کی دادی دادی اور شوہر کی دادی کی دادی دادی کہاں بچ جاتی، کہیں دادا ہوتے، پورا گھر تو بوڑھوں کا اولڈ ہوم بن چکا ہوتا، کیا وہ محبت باقی رہتی؟ کیونکہ بعض لوگ کہتے ہیں نا، اس میں کیا اللہ کی نعمت ہے کہ اس نے کہا کہ تمہیں مارتا ہوں، یہ نعمت ہے کہ وہ عزت سے لے جاتا ہے دنیا سے۔ وہ پیارے جن کو ہم یاد کر کر کے ترستے ہیں، اگر وہ ہمارے ہاتھ میں ہوتے اور ان کو صاف کرنا، اٹھانا، پڑھانا ہوتا، ان کو صحیح کرنا ہوتا، تو شاید ہم کبھی بھی ان سے محبت نہ کرتے۔ کہ ان اللہ علیم قدیر، اللہ تعالیٰ خوب سننے والا، خوب جاننے والا ہے۔ اور آپ دیکھیے کہ اس میں بھی ایک بڑے خوبصورت نقطہ ہے کہ ارذل عمر کو وہ بندہ جلدی پہنچ جاتا ہے جس کا اپنی زندگی میں قرآن سے تعلق کم ہوتا ہے۔ آج اس کی مثال آپ کفار کو دیکھ لیجیے، ان کے بوڑھے دیکھ لیجیے، ٹھیک ہے کہ صحت اچھی ہے، عمر لمبی ہے ان ملکوں میں جہاں ہم زیادہ اچھے حالات میں لوگوں کو دیکھتے ہیں، لیکن کبھی آپ ان کے بوڑھوں کو دیکھیں تو آپ کو کیفیت محسوس ہوگی، جھولنے کی کیفیت، حال کی ہوش نہیں ہے. لیکن اس کے برعکس جو شخص زندگی بھر قرآن کے ساتھ جڑا رہتا ہے اس کا یہ حال نہیں ہوتا. حضرت اکرمہ فرماتے ہیں کہ قرآن پڑھنے پڑھانے والے کی یہ حالت نہیں ہوتی، اس کا دماغ آخری وقت تک ٹھیک رہتا ہے. اور آپ دیکھیے پچھلے دور کے لوگ آج بھی ماشاءاللہ 70-80 میں ہوں گے تو وہ ٹھیک محسوس ہوتے ہیں، کھاتے پیتے، ڈرائیو کرتے، سارے اپنے کام خود کرتے. لیکن بعض لوگ جو اپنی جوانی کو گناہوں میں گلا دیتے ہیں، پھر توبہ بھی نہیں کرتے، تو ان کی کیفیت جو ہے وہ بہت دوسری طرف چل پڑتی ہے. اور اللہ تعالیٰ علیم اور قدیر کس بات پہ ہے کہ اس کو پتہ ہے کہ کس کی کتنی عمر رکھنی ہے، اور قدرت اتنی ہے کہ چاہے تو 100 سال کی عمر کے شخص کو بھی بہت زیادہ ہمت طاقت دیتے رہیں، اور کسی کو بالکل جوانی میں اللہ تعالیٰ کمزوریوں میں ڈال دے، ساری زندگی بیماریوں میں گزار دے. پھر آگے فرمایا 71 میں، واللہ فضل بعضکم علی بعض فی الرزق، اور اللہ نے تو برتری بخشی ہے تم میں سے بعض کو بعض پر دولت کے لحاظ سے. اس نے دولت کسی کو کم دی، کسی کو زیادہ دی. اصل میں یہاں سے پھر شرک ہی کی بات شروع ہو رہی ہے. مشرکین کا ایک نظریہ تھا، اور وہ کیا تھا کہ ہم ان کی عبادت کرتے ہیں جو ہمیں سب کچھ دیتے ہیں، یعنی اپنے خداؤں اور اپنے جو ان کے گاڈس یا گاڈس تھے ان کے بارے میں ان کا خیال تھا کہ یہ ہمیں رزق دیتے ہیں. اللہ تعالیٰ کہہ رہے ہیں وہ کہاں سے دیتے ہیں، اگر بالفرض ان کے ہاتھ میں ہوتی تو ذرا بتاؤ تو صحیح کہ فم الذین فضلوا، کیا وہ لوگ جنہیں فضیلت بخشی گئی، برتری دی گئی، برادی رزقہم علی ما ملکت ایمانہم، کیا وہ لوٹانے والے ہیں اپنی دولت کو ان لوگوں پر جو ان کے مملوک ہیں، تاکہ فہم فیہ سواء، تاکہ وہ سب اس میں برابر ہو جائیں. وہ تو ایسا نہیں کرتے، تو کیا پھر اف بنعمت اللہ یجہدون، کیا وہ اللہ کی نعمتوں کا انکار کرتے ہیں؟ بہت ہی عقل کو جھنجھوڑنے والا انداز ہے. یہاں جو لفظ برادی ہے نا، یہ اصل میں برادین تھا، راد کہتے ہیں رد کرنے والے کو، تو رادین اس کی جمع، یہاں نون ہٹ گیا، مراد کہہ کے پلٹانے والا. اصل میں اس آیت کا مفہوم کیا ہے کہ خالق اور مخلوق برابر کیسے ہو سکتے ہیں؟ کیا تم میں سے کوئی ایسا ہے کہ اس کے پاس بہت سی دولت ہو اور پھر وہ اپنے ملازم کو کہ آدھی تم لے لو تاکہ تم اور میں برابر ہو جائیں، تمہارا بینک اکاؤنٹ اور میرا بینک اکاؤنٹ برابر ہو جائے؟ کبھی ایسا کوئی کرتا ہے؟ جتنا بھی کوئی اچھا سلوک کر لے ملازموں کے ساتھ، نوکروں کے ساتھ، خادموں کے ساتھ، لیکن یہ بہرحال وہ نہیں چاہتا کہ اس کے مال میں اور اس کے اختیارات میں وہ شریک ہو جائیں. تو جب تم اتنا کچھ چھوٹے ہونے کے باوجود یہ پسند نہیں کر سکتے، تو کیا اللہ تعالیٰ نے اپنے اختیارات کیا بابا جی کو دیے ہوں گے؟ کسی کو اولاد کے دے دی، کسی کو بیٹے دیے، کسی کو کہا کہ تم لوگوں کو دولت بانٹتے رہو؟ یہ ہندوؤں کا نظریہ ہو تو ہو کہ دولت کسی کے پاس ہے، عزت کسی کے پاس ہے، اللہ نے تو ایسا نہیں کیا. یہ دیکھیں کہ فطرت کو جھنجھوڑنے والا انداز ہے نا، جس کو کہتے ہیں سول سرچنگ کوسچنس، کہ سوچو، عقل کرو، خوش کرو کہ تم نہیں دیتے اپنے رزق کو دوسروں کے ہاتھ میں تو کیا اللہ دے دے گا، تاکہ پھر تم بالکل ہی اس کی نہ مانو. اگر مالک اپنی آدھی دولت ملازم کو دے دے تو کیا وہ ملازم اس کا ملازم رہے گا؟ یہ اللہ کی بانٹ ہے کہ فد دل و بادو، بعض کو رزق میں برکت دی. یہ دنیا کو چلانے کا نظام تھا. اگر سارے دولت مند ہوتے تو پھر دوسرے کام کون کرتا جو عموماً کم پیسوں والے لوگ کر لیتے ہیں تھوڑے پیسوں کی وجہ سے؟ تو کہا اصل بات کہ کیا فبنعمت اللہ یجحدون، وہ اللہ کی نعمتوں کا انکار کرتے ہیں، ان کو اللہ کی نعمتوں کو ماننا نہیں ہے. یہ صحت، یہ قوت، یہ عقل، شکل، دولت اللہ نے جو دی، اس کو پیروں کے نام پہ لگاتے ہو، بزرگوں کے نام پہ لگاتے ہو کہ اس کو خوش کر لو تو وہ تمہیں یہ دے دے گا، اس کو خوش کر لو تو یہ دے دے گا. تو یہاں نعمت کا انکار کیا ہے کہ اللہ کی نعمتوں کو بتوں کی طرف منسوب کرنا. اور نعمت بمانی احسان ہے یہاں، کہ اللہ کے احسانوں کی ناشکری کرتے ہو. لینے والا اور دینے والا کبھی بھی برابر نہیں ہوتا، تو کیا تم نے یہ سوچ لیا کہ تم جن کو سب کچھ کہہ رہے ہو کیا پھر وہ اس کا حق رکھتے ہیں؟ نہیں. پھر مزید احسانات کا تذکرہ، اور ہر آیت اصل میں اپنی جگہ پہ ایک کوسچن مارک ہے کہ ہم سب سوچیں اپنے بارے میں کہ کیا واقعی ہم نے اللہ تعالیٰ کی ذات کے ساتھ معاملہ درست کیا ہوا ہے. یہ جو پیچھے رزق کی بانٹ کی بات ہوئی نا، यहाँ थोड़ी सी एक दो बात और याद आ गई, और वो क्या है कि एक ऐसा नारा लगा था एक दौर में कम्युनिज्म के नाम पे कि जो भी कमाए सारा गवर्नमेंट के पास जमा करा दे और गवर्नमेंट सबको बराबर दे। आज भी बाज़ दफ़ा इक्वलिटी की बेस पे ये किया जाता है। ये इंतहाई गैर फितरी निज़ाम था और रियायत उसकी दलील है। ये सोचना कि हर बंदे का मेयार ज़िंदगी एक ही हो, सबकी पे एक ही हो, सब जो भी कोई काम करे या ना करे सबको एक लेवल पे रखा जाए, ये दुरुस्त नज़रिया नहीं है। और ये नज़रिया अपनी मौत आप मर गया। अल्लाह ने कुछ को ज़्यादा कुछ को कम क्यों दिया? ताकि कम जिनको मिला है वो शुक्र करें, सब्र करें, ज़्यादा अच्छे काम करें, मेहनत वाले काम कर लें। जिनको ज़्यादा दिया है वो शुक्र करके उन लोगों पे खर्च करें कि जिनके पास कम है। अगर इन सब चीज़ों को एक बराबर कर दिया जाए तो लोगों के दिल से रहम के जज्बात ख़त्म हो जाएंगे, लोगों के दिल से शुक्र के जज्बात ख़त्म हो जाएंगे, दुनिया का निज़ाम नहीं चलेगा। इस्लाम का निज़ाम क्या है कि दौलत गर्दिश करती रहे, एक ही हाथ में न रहे। अगर दौलत वाले के पास, सबके पास एक ही जैसी दौलत है, आप महसूस करें कि एक बिल्कुल डल मुआशरा बन जाएगा, आपको किसी के बारे में कोई सोचने की फ़िक्र ही नहीं होगी। फिर तो ज़कात का निज़ाम ख़त्म हो गया, किसको देंगे आप ज़कात? सदक़ात ख़त्म हो गए। तो अल्लाह ताला चाहते क्या हैं कि कई ला यकून अदूलतम बैन अलग़नियाए मिनकुम, सूरह हशर में हम पढ़ेंगे इसको, कि अल्लाह चाहते हैं कि दौलत चंद अमीरों के हाथ ही में ना रह जाए। तो लिहाजा आज दुनिया में इकोनॉमिक डिसऑर्डर जो है उसकी वजह ये भी है कि आज लोगों ने इस्लाम के तरीके को छोड़कर अपनी मर्ज़ी की इकोनॉमिक्स जो है उनको पैदा करना शुरू कर दिया। इसके ऊपर बहुत सारी रिपोर्ट्स भी मौजूद हैं जो इस वक्त ज़रूरत नहीं महसूस करती, लेकिन आज वेस्ट जो है सिर्फ़ अपनी इकोनॉमिक डिसऑर्डर और इस तरह की चीज़ों की भी बात को डिक्लेयर करने पर, मानने पर राज़ी हो चुका है कि वाकई हमने ये काम करके ख़ुद को अपने लिए मुश्किल में खड़ा किया। क्यों हर दौर में कोई ना कोई मुल्क परेशान है, उसकी इकोनॉमी डूब गई, वहाँ के लोग परेशान हैं, उसकी वजह क्या कि वो अल्लाह के हुक्मों पर नहीं चलते। वरना आप देखिए कि अगर मिसाल है कि एक शख्स सुबह से घर से निकला, 5 बजे निकला और शाम को 8-9 बजे आता है, उसको उम्मीद है कि मुझे भी सारा दिन गुजारने के बाद 1,000 मिल जाना है। और दूसरा है वो 12 बजे उठा और 3 बजे वापस आ गया, उसको भी पता है मुझे 1,000 मिलना है, तो मेहनत का जज्बा ख़त्म हो जाएगा। इस्लाम ने बिल्कुल ऐसा नहीं कहा, वो कहता है जो करेगा वो पाएगा। आज दुनिया में देखिए कि अर्निंग पे टैक्स है ना, जो भी आपको कोई आप चीज़ अर्न करते हैं उस पर टैक्स देते हैं। इस्लाम में अर्निंग पे कोई टैक्स नहीं, इस्लाम के टैक्स सेविंग्स पे हैं। और अल्लाह ने खुली दावत दी कि तुम टैक्स से बचना चाहते हो, जो आता है उसको अल्लाह के रास्ते में खर्च करते जाओ, तुम्हारे हाथ में रहे ही कुछ ना। आता तो दिखेगा लोगों को, जाता तो नहीं दिखेगा। किसने कहा कि आप उसको खर्च ना करो? तो इस्लाम एक कितना खूबसूरत बैलेंस तरीका ज़िंदगी बताता है कि जिसमें नस्लों की नस्लें जो हैं वो खैर के साथ चलती जाएंगी और बात को आगे बढ़ाती जाएंगी। फिर इसके बाद अल्लाह ताला ने घरेलू कुछ नेमतों की तरफ तवज्जो दिलाई, वल्लाहु जअल लकुम मिन अनफुसिकुम अज़वाजा, और अल्लाह ही ने पैदा फरमाई तुम्हारे लिए तुम्हारी जिन्स में से बीवियाँ। अजवाज जौज की जमा, शोहर और बीवी के लिए आता है, लेकिन लकुम का लफ्ज़ चूँकि कुम मुज़क्कर की ज़मीर होती है तो यहाँ हम अजवाज का तर्जमा बीवी करते हैं। कुम ना होता, कुन ना होता तो अजवाज का मतलब शोहर हो जाता, लेकिन यह लफ्ज़ दोनों के लिए आता है। अल्लाह ने तुम्हारे लिए बीवियाँ पैदा की, पहली नेमत। फिर वजअल लकुम मिन अज़वाजिकुम बनीन व हफदा, और पैदा फरमाए तुम्हारी बीवियों में से बेटे और पोते, और वरज़क़कुम मिन अत्तय्यिबात, और रिज़्क़ अता फरमाया तुम्हें पाकीज़ा। अफबिलबातिल युमिनूना, तो क्या ये लोग बातिल पर ईमान लाते हैं? वबिनेमतिल्लाहि हुम यकफुरून, और अल्लाह की मेहरबानियों का वो इनकार करते हैं, क्या अल्लाह की नेमतों की नाशुक्री करते हैं? अब यहाँ देखिए कि बिल्कुल ऐसे लगता है कि एक फैमिली सेटअप बता दिया। पहली चीज़ इन आयतों में आई तुम्हारी जानों में से, हम नफ्स। अनफुसकुम का मानी क्या होता है? हम जिन्स। अब सोचिए कि अगर शादी हो रही है और पता चले कि औरत के मुकाबले में घोड़ा बैठा हुआ, घोड़े से औरत की शादी क्या निस्बत रहती? मर्द की शादी किसी बंदरिया से हो जाए, कितनी बड़ी नेमत है। यही लफ्ज़ सूरह रूम आयत 21 में आता है, व मिन आयातिही अन खलक लकुम मिन अनफुसिकुम अज़्वाजा। तो ये नेमत कभी हमने सोची? हमें तो वो पसंद नहीं आता ना कि शौहर की शक्ल ऐसी है और उसका रंग ऐसा है। कभी सोचो कि इंसान ना होता तो क्या करते? कुछ नेमतें ऐसी होती हैं जिसको इंसान फॉर ग्रांटेड लेता है। और सूरह नहल को पढ़ते हुए मुझे बिल्कुल ये फीलिंग आती है اللہ نے اتنی ایزی گوئنگ، اتنی کامن سینس کے ساتھ سمجھنے والی نعمتوں کی طرف اشارہ دلایا جس کو کبھی ہم نے سوچا ہی نہیں تھا، کہ دیکھو شکر کرو اللہ نے تمہاری ہم جنس پیدا کی، یہ عورتیں تمہاری ہی نسل کو بڑھانے والی ہیں. پھر سب سے پہلی چیز اس میں آگئی بیوی، ازواج، زوج. یہاں سے بیوی اور شوہر کے تعلق کا حسن بھی دیکھتا ہے. اللہ تعالیٰ اصل میں یہاں عورتوں کے حقوق کی دعوت دے رہے ہیں، بیویوں کی قدردانی کی توفیق دے رہے ہیں، کہ دیکھو وہ تمہاری نسل کو بڑھانے کے لیے وہی تکلیف اٹھاتی ہے جو تمہاری ماں نے اٹھائی تھی تم کو پیدا کرنے کے لیے. بیوی نسل بڑھانے کا ذریعہ بن جاتی ہے، اس کو پاؤں کی جوتی مت کہو. یہاں اور آگے جا کے ہم دیکھیں گے کہ گھروں کے سکون کی بات آتی ہے، تو یہاں سے عورت کو بھی اس کی ذمہ داریاں یاد دلائی جا رہی ہیں. وَجَعَلَ لَكُم مِّنْ أَزْوَاجِكُمْ بَنِينَ، اور پیدا فرمائے تمہاری بیویوں سے بیٹے. بنین بن کی جمع ہے، بن بیٹے کو کہتے ہیں، ابن میں بھی آتا ہے اور بن کے معنوں میں بھی آتا ہے، دونوں ہی معنی اس میں آتے ہیں. ساتھ ہی کہہ دیا حفدہ، یہ لفظ آپ کے لیے آج نیا ہے، فرسٹ ٹائم آیا آپ کے سبق میں. حفدال اس کا روٹ ہے، حفدہ اس کا لفظی معنی ہوتا ہے کام میں تیزی کرنا. خادم کے معنوں میں تیز دست خادم، بڑے ایکٹیو قسم کے جو خادم ہوتے ہیں نا، خدمت گار کے معنوں میں آپ کہہ سکتے ہیں، اس کے لیے آتا ہے. اسی طرح حفید، حافا یا دال جب ہوتے تو حفید عربی زبان میں پوتے کو کہتے ہیں، پوتا گرینڈ سن جس کو انگلش میں آپ کہیں گے. لیکن حافظ کے معنوں میں جب آتا ہے تو کئی معنی آتے ہیں، مثلا بیٹیوں کے معنوں میں بھی آتا ہے کیونکہ وہ بیٹوں کی نسبت زیادہ خدمت گزار ہوتی ہیں. اسی طرح بیوی کے بچوں کو بھی حافظ کہتے ہیں، بنین اپنے بیٹے، حفید بیوی کے پہلے شوہر کے بچے. عربوں میں تو یہ چیز عام تھی کہ جو شادیاں ہوتی تھیں پہلے بھی عورتوں کی کہیں ہوئی ہوتی تھیں، طلاق یا بیوقی کی صورت میں دوسری جگہ ہوتی تھی تو بیویوں کے ساتھ بچے بھی آتے تھے. اس رنگ میں دیکھے تو یہاں سوتیلے بچوں کی طرف اشارہ ہے. ابن مسعود کہتے ہیں کہ یہاں حفدہ سے مراد داماد ہیں، یعنی بیٹوں کی ساتھ ساتھ بیٹیوں کے شوہر، کیونکہ اپنے بیٹوں کی نسبت عموماً وہ زیادہ خدمت کرتے ہیں، قدردان ہوتے ہیں. اب یہاں آپ دیکھیے کہ ایک سیٹ اپ بنا جس میں بیوی بھی آ گئی، بیٹے بھی آ گئے، اور پھر تھرڈ جنریشن آ گئی یا پھر نواسا آ گیا. اس سے پتہ چلتا ہے کہ شادی اور فیملی بنانا یہ سراسر اسلامی کام ہے. آج ویسٹ جن چیلنجز کا شکار ہے اس میں ایک بگ چیلنج کیا ہے، کہ لوگ شادی کرنے کو تیار نہیں، کیونکہ جب شادی کے بغیر ہی سب کچھ مل جائے تو کون اتنی ذمہ داریاں لے، کون روک ٹوک برداشت کرے، اور نہ تربیت میں وہ رنگ رہا کہ کوئی برداشت کرے، وہ تو ناک پہ مکھی نہ بیٹھنے دے، کہاں جا کے وہ مرد کی سنے. اور مرد لڑکے شروع سے کھلنڈرے بنا دیے گئے، جس کی وجہ سے انہوں نے اپنے آپ کو بالکل ہر چیز سے آزاد کر دیا. اللہ کی ذات فرماتے ہیں کہ یہ سیٹ اپ جو ہوتے ہیں یہ زیادہ دن نہیں چلتے. ایسی سوسائٹیاں نہیں، اللہ نے تمہیں بڑی پیاری دیں، بہت پیارا گھر کا نظام دیا، جو آج بھی اپنے بچوں کی تربیت میں یہ ساری چیزیں استعمال کرے، جس کی وجہ سے گھر جنت بنے، ہوم سویٹ ہوم بن جائے، تو اس کو اس کی قدر کرنی چاہیے. اسی صورت میں اگلے بلکہ اسی لیسن میں ہم پڑھیں گے آگے جا کے کہ اللہ سبحانہ تعالیٰ فرماتے ہیں کہ ہم نے، آیت نمبر 80 میں ہم پڑھیں گے، واللہ جعل لکم من بیوتکم سکنا، اور اللہ نے بنا دیے تمہارے لیے گھر سکون کا سبب. اس کی بات میں اگر ادھر ہی کر لوں، کیونکہ یہاں شوہر بیوی بچوں کی بات ہو رہی ہے، پچھلے سبق اینڈ پہ ہم نے دیکھا تھا کہ کس طرح اللہ تعالیٰ نے عورت اور مرد کا جو فرق، بچی اور بیٹے کا فرق بیان کیا. یہاں اگر اس آیت پہ ہم یہ بات مزید تھوڑی سی دیکھ لیں تو یقیناً فائدہ مند ہوگی کہ اسلام کیا چاہتا ہے، کہ لڑکی اور لڑکے کی تربیت میں مختلف سوچ ہو، لڑکی کو بالکل لڑکی بنا کے پالا جائے، اس کو ایک دوسرا لڑکا نہ بنائیں. بہت بڑا ظلم ہے لڑکیوں پہ کہ آپ اگر ان کو لڑکا بنا کے پالیں. یہاں تو خیر ایک مجبوری بن گئی ہوگی نا سوچ کے. میں نے دیکھا ہے کہ بعض گھرانے پاکستان میں ایسے ہیں کہ بیٹا کوئی نہیں ہوتا، تو کسی ایک بیٹی کو شروع سے بیٹا بنا دیتے ہیں، اس کو شرٹس پہنائیں گے، اس کو سائیکل پہ چلنے کی اجازت دیں گے، کہتے ہیں اس کو ہم نے بیٹا بنایا ہوا ہے. وہ بھی بڑے ہو کے کہتی ہے اب میں اپنے ماں باپ کا بوجھ اٹھاؤں گی. وہاں تو کوئی ایک بچی ہوتی ہے تو لوگوں کو آنکھوں میں آتی ہے، یہاں تو مجھے لگتا ہے ہر لڑکی لڑکا بنی ہوئی ہے. انتہائی بڑا ظلم کیا جا رہا ہے آنے والی نسلوں پہ. وہ لڑکیاں کبھی اچھی بیوی نہیں بنتی جو بچپن سے لڑکا بنا کے پالی جاتی ہیں. آپ دیکھیے، پہلے لڑکی کھیلتی تھی اس کے ہاتھ میں گڑیا ہوتی تھی، آج لڑکی کھیلتی ہے اس کے ہاتھ میں بھی وہی کمپیوٹر گیم یا گاڑی یا جہاز ہے جو بھائی کے ہاتھ میں. لڑکوں کے اندر جرأت ہونی چاہیے، उनको बहादुर बनाना चाहिए, उनको पैसे खर्च करना सिखाना चाहिए, उनको घर के बाहर के काम दिखाने चाहिए। लड़कियों को हमेशा घर के अंदर के सेटअप में पालिए, वो आपके कपड़े सही करे, वो अपने बाप के जूते लाके रखे, वो घर की सफाई करे, माँ के साथ डस्टिंग करे, वो खाना पका रही है तो वो साथ ही बैठ के छोटे छोटे काम करे। लड़की को माँ के ज़ेर असर होना चाहिए, लेकिन मजबूरी के माँ भी नहीं उसको नसीब, माँ खुद एक दूसरा मर्द बन चुकी है और वो सुबह जाती है और रात को आती है, कहाँ वो सेटअप मिलेगा। खोखला, बिल्कुल शैलो किस्म का इस वक्त स्ट्रक्चर हमें अपने इर्द गिर्द दिखता है। वजह क्या हुआ, जो लड़की पहले माँ से ना डरी, भाई से ना डरी, बाप से ना डरी, कैसे कह सकते हैं कि आज वो शौहर से दबेगी। अल्लाह ने औरत के अंदर हुसन रखा है। देखिए, हमारे जिस्म के अंदर हर चीज़ सख्त नहीं है। सारा जिस्म अगर हड्डी का बना होता तो क्या हम काम कर सकते थे? ये उंगली मुड़ सकती थी मेरी अगर इसके अंदर ये स्प्रिंग्स ना होते। कान की हड्डी मोड़ के देखें, ये कान की और नाक की हड्डी में फ़र्क है ना। ये पूरा निज़ाम जिस्म चलता है कब, जब बहुत सारे लोग मुख्तलिफ काम करते हैं। आँख इतनी रकीक है, एक सुई डालें सारी आँख बह जाएगी पानी बन के। जबकि जिस्म के अंदर हड्डियाँ ऐसी हैं, आप लकड़ी से भी तोड़ेंगे, डंडे से तोड़ेंगे, फिर टूटेंगी। इसी तरह घर को अगर एक जिस्म बनाना है तो हमें तरबियत के अंदाज बदलने पड़ेंगे। और बीवियां मर्दों की खुशी का सबब बनती तब है जब माँ ने उनके मिजाज के अंदर ठहराव, सब्र, बर्दाश्त, खिदमत, नरमी, खूबसूरत बातें रखी हों। अल्लाह कहते हैं तुम्हारे घर तुम्हारे लिए सुकून का सबब है, औरत की जिम्मेदारी है कि वो सुकून का सबब बने। सूरत रोम में तो इस पर मज़ीद बात हो जाएगी बाद में अगर ज़िंदगी रही, कि अल्लाह कहते हैं कि बीवी तो मिली इसलिए कि लितस्कुनु इलैहा, उसे सुकून पाओ। हमें ख़वातीन होते हुए इस नाते से अपनी ज़िम्मेदारी को महसूस करना चाहिए। घर के अंदर सुकून कहाँ कहाँ से औरत ला सकती है? आप देखें कि घर को साफ़ रखिए ताकि आपकी आंखों को सुकून मिले। घर को जब हम डेकोरेशन पीस बना देते हैं, जब म्यूज़ियम बना देते हैं, सारा क्रिस्टल घर में जमा करते हैं, वो खाक सुकून का सबब रहता है। उसके अंदर तो आते हुए भी ठोकर होगी। हम इंसानों को बुलाना ही छोड़ देते हैं घरों में, क्योंकि घर में कीमती सामान बहुत पड़ा हुआ है। शौहर सारे दिन का थका हारा आया, बरस पड़े हम उस पर कि वो गरीब आफियत समझता है कि वो देर से क्यों आता है। मैंने अपनी पिछली क्लास में एक रिपोर्ट पढ़ के सुनाई थी, अमेरिका में थी तब मैं, कि अक्सर मर्द देर से क्यों आते हैं घर में। अक्सर लोगों का ये प्रॉब्लम है कि मर्द देर से आते हैं, तो उसकी डिफरेंट रीजंस उन्होंने लोगों से पूछी कि आप देर से क्यों आते हैं। और आपको पता है कि एक मेजॉरिटी थी मर्दों की जिन्होंने कहा हम इसलिए देर से आते हैं कि हमारे आने तक बीवी सो चुकी हो, इसने आते ही हमें ये नहीं है। आप देखिए, बास बीवियाँ इतनी ना समझ होती हैं, मर्द घर में आता है, पानी नहीं है, बिजली नहीं है, क्यों? वो वापडा में काम करता है कि उसको पता चलता बिजली नहीं है, हैं? वो वासा में काम करता है कि उसको पता चले आपके घर में पानी नहीं, वो सिंक बह रहा है भाई आपको पता ही नहीं, क्यों? वो कोई प्लम्बर है? बैठिए, सुकून से बात कीजिए। मैं समझती हूँ कि किसी मर्द को अगर मिजाज शनास बीवी मिल जाए, ये उसके लिए हर रोज़ दो नफिल पढ़ने का सबब होना चाहिए। अच्छी बीवी मिल सकती है, मिजाज शनास नहीं होती। दीनदार भी मिल जाएगी, मिजाज शनास नहीं होगी। एक औरत के अंदर इतनी समझ होनी चाहिए कि मुझे कहाँ किसको टैकल करना है। बिगड़े से बिगड़ा इंसान, बिगड़ी से बिगड़ी सास चंद दिन में ठीक हो सकती है अगर औरत के अंदर ये समझ हो कहाँ किससे क्या बात करनी है। अल्लाह इसको यह नेमत कह रहा है। अब आप देखें ना कि हम इन बातों को पढ़ते हैं और हम कहते हैं क्या करें, आपको क्या बताएं हमारे क्या घरेलू हालात हैं। भाई क्या हालात है? वो मर्द कहते हैं कि आप हमारे सामने मौजूद रहे, हम आए तो आप घर में हो, तो आप ये बताइए कि ये बुरी बात है? किसी का शौहर उसको कहते मैं घर में हूँ तो मुझे शक्ल ना दिखाना, ये अच्छी बात है कि ये अच्छी है कि मैं आऊँ तो तुम घर में रहो? अच्छी बात है। बीवी के अंदर समझ होनी चाहिए इस बात की। आप देखिए, बीवी जो है वो मर्द की फितरी ज़रूरत है। घर में आते ही ढूंढते हैं किधर है किधर है, चाहे थोड़ी देर गायब हो जाए पता ही नहीं किधर है, हा? क्यों? क्योंकि उनको अल्लाह ने दिया, ये अल्लाह की नेमतें हैं। और जब बंदे को अल्लाह ताला से समझ मिल जाए वो सारे काम कर सकते हैं। आपके पास कल से तो छुट्टी कर दे हमारी 12 बजे ताकि मियाओं के आने तक घर साफ करके सज संवर के बैठ जाए, ये भी बात नहीं है। कई बिस्तर से नहीं अभी उठी होती, मियाँ आ चुके होते हैं। अल्लाह से हिकमत मांगे, ज़िंदगी गुजारने का वो तरीका सिखा दे, काम भी करते जाए साथ साथ करवाते भी जाए, करवाए आप अपने काम, लगे उनको कि आप उनके कर रहे हैं, फ़ायदा आपके दीन का हो, उनको एहसास हो ये हमारा फ़ायदा। तो लिहाजा नेमत है, ये घर भी नेमत है, शौहर भी नेमत है, बच्चे भी नेमत है। हम में से कोई ये नहीं चाहता कि अल्लाह शौहर ले ले, बच्चे ना हो, घर ना हो और हम करें, वो क्या दीन होगा और वो हम कहाँ अप्लाई करेंगे? तो ये नेमतें हैं जिनको बच्चे मिल गए, जिनके पोते हैं। क्यों मिलता है पोता? कि जो कमियाँ अपने बच्चों में रखी हैं पोतों में ना करना, जो उनको बिगाड़ चुके हो अब इनको ना बिगाड़ना। अपना बच्चा होता है तो उस वक्त वैसे इंसान मेरा हाल है कि खोया ही होता है, कहीं होश ही नहीं आती। अक्सर देखिए कि बूढ़े जितना पोतों को प्यार करते हैं अपने बच्चों को नहीं करते। मैंने कई औरतों के मुंह से सुना है अपने बच्चे को तो कभी नहीं उठाया था, और पोते आप गोद में पेशाब भी कर दे तो दादा हंसते रहते हैं। हाँ, ये अल्लाह दोबारा सिखाता है। देखिए कि सेकंड चांस, बंदा एकदम जवान हो जाता है। बास दादियाँ जब बच्चों को पालती हैं, अपने बच्चियों के बच्चों को, कहती हैं हमें तो नए सिरे से सब सीखना पड़ा। हाँ, अल्लाह सिखाता है, फिर जिंदा हो। पीछे अर्जल उम्र की बात थी, अब अल्लाह ने एक और तुम्हें मामला दे दिया, कोई बात नहीं तुम करो, लेकिन इतनी नेमतें पा के अफबिल बात ली यूँ मैनू ना, फिर तुम्हें बुरी बातें याद रहती हैं, फिर तुम्हें नाशुक्रियाँ तुम्हारी ज़ुबान पर आती हैं। वह भी नेमत अल्लाह ही हम यकफुरुन, उनके तो शिरक थे से थे, हमारे भी कोई शिरक कम नहीं है। अल्लाह ताला की नेमतों को हम मिसयूज़ करते हैं, तो लिहाजा आज से कभी भी कोई अपने बच्चों को दलील ना बनाए अल्लाह को नाराज़ करने की, शोहरों को ना बनाए। प्यार से बैठ के बता दीजिए कि मेरा यही वक्त है, मेरी यही क्लास का वक्त है, इस वक्त अल्लाह के दीन को मेरी ज़रूरत है। आप भी तो दिन में 5 दफ़ा जाते हैं नमाज़ पढ़ने, मुझे भी जाना है अल्लाह के लिए, लेकिन बाकी वक्त उनको अवेलेबल रहें। आप 1 घंटा अगर बीच में लगा लेते हैं अपने शौहर की खुशी के लिए, उसका सामान खाएं पकाएं, घर साफ़ करें, उसको एक दफ़ा आते ही वेलकम दे दें, जाते ही वेलकम दे दें, और थोड़ी देर की बात होती है, इंसान रिलैक्सेशन कर लेता है, उसके बाद कौन सर पे सवार रहता है? हर बंदा जात जाता है, बस सारा दिन सर पे सवार रहती हैं बीवियाँ और सर खाती हैं सारा। वो कहते हैं थोड़ी देर के लिए खुदा के लिए मेरी आंखों से दूर चली जाओ। एक बीवी ने मुझे खुद ही बताया, कहती कि मेरे मियाँ बीमार थे, कोई बुखार हो गया होगा बेचारों को, 1 हफ्ते की छुट्टी थी, अब बीवी सारा दिन आगे पीछे फिर रही, तो कहती ये चिड़चिड़े तो हो गए थे, 5-6 दिन गुजरे, कहते थोड़ी देर के लिए मेरी समझें दूर चली जाओ, 5 दिन से मैं तुम्हें ही देख रहा हूँ, मेरा दिल कह रहा है कि थोड़ी देर के लिए तुम पीछे हो जाओ। तो आप देखिए कि वो कहते हैं ना कि जाएँ, जाने की खुशी क्यों है, ताकि आपके आने की खुशी हो सके। तो इन चीज़ों को इन्जॉय करें, नेमत लें। अगर किसी की शादी नहीं हुई, वो दुआ करें कि अल्लाह हमें दीन में पुख्ता कर, पहले हम अच्छी समझ हासिल कर लें, फिर हमें दे घर, इन्हीं घरों में रह के दीन चलाना है। हम क्यों लोगों को ये तसव्वुर दें कि दीन के काम करने वाले या तो बेवा औरतें होती हैं, या मुतल्लिका होती हैं, या फिर कुछ इसी किस्म के हालात। और आप आजमा के देखें, पीछे शहद की मक्खी की बात पड़ी है, और आगे आप ज़िंदगी में देखें जितना दीन का काम होता है ज़्यादा औरतें करती हैं। मर्द हफ्ते में एक दर सुन के आते हैं जुम्मे का, और अगर वो भी सुन लें, औरतें 5 दिन सुनती हैं, फिर भी काम ख़राब ज़्यादा औरतें ही करती हैं। मुझे ऐसे लगता है कि फितरत ने औरत को इतनी इज्जत दी है कि क्रिएटिविटी, हर चीज़ की औरत मुख्तार है। किसी मर्द को जरूरत नहीं होती कि फ्रीज़र से अपनी मर्ज़ी से कोई चीज़ निकाल के पका ले, कहते नहीं पहले ये खाएं, ये ख़त्म होगा फिर कल करेंगे, ये तो मैंने वीकेंड के लिए रखा हुआ था, ये क्यों निकाल लिया अपने हंडिया, ये तो मेहमानों के लिए थी। नहीं, मत ना शुक्रिया करें, जिनकी वजह से अल्लाह ने इतनी खैर आपको दी है, आप उनको भी उस खैर में शामिल कर लें। वो कहते हैं ना, एक दावत थी, मेहमान आए हुए थे, बच्चे भी थे साथ, खाना लगा तो बेगम ने मियाँ को कहा कि आप बच्चे को संभालें, मेहमान खाना खाएंगे। तो मियाँ साहब बेचारे जो थे वो भूल गए इंस्ट्रक्शन या कुछ हुआ, तो खाने के लिए आवाज़ लगी, तो मियाँ साहब भी मेहमानों के साथ हाथ धोने लगे, तो कहें आप किधर चले, कहा वो हाथ धो के बच्चा उठाऊँ। तो बस बीवियाँ बड़ा जुल्म भी करती हैं। अल्लाह ताला ही हम पे रहम करे। अफबिल बातिल युमिनून, बातिल तरीके पसंद है ज़िंदगी गुजारने के। अपने शोहरों को खुशी का सबब नहीं बनाते हम, और दूसरों के ताने देते रहते हैं, दूसरों की बातें करते रहते हैं। वह बि नेमत अल्लाही हुम यकफुरून, अल्लाह की मेहरबानियों की ना शुक्रिया करते हो। हर औरत का शोहर मुख्तलिफ मिजाज का होगा, कभी किसी दूसरे मर्द को कंपेयर ना करें, टैली ना करें, फुला तो ऐसा है, फुला तो ऐसा है। आप शुक्र करें आपको ये मिल गया, आप भी तो देखें कि आप में क्या कमी हो सकती है। हाँ, फिर आगे शिर्क ही बात है, वयाबुदून मिन दूनिल्लाह, और ये लोग इबादत करते हैं अल्लाह के सिवा, किनकी, मा ला यमलिकु लहुम रिज़्क़म मिनस समावाति वल अर्दि शैया, उनकी जो आसमानों ज़मीन में से रिस्क देने का कुछ इख्तियार ही नहीं रखते, वला यस्ततियून, और ना कर सकते। बाकी तो इसकी सारी तफसीरें समझ आ जाएंगी आपको कि जो शिर्क वो करते थे। मुझे तो इस आयत को पढ़ते ही एकदम समझ में आया कि चूँकि पीछे शौहर बीवी की बातें हो रही थी, तो बाज़ औरतें फिर शौहरों को इस हद तक पूजने लग जाती हैं कि उनको अपने रिस्क का मुख्तार बना लेती हैं। कहा वो भी नहीं है, वो भी शिर्क है। अल्लाह का हुक्म आ जाए, फिर शौहर है या माँ बाप है या कोई है, उसकी तरफ नहीं देखना, वहाँ से मिलना है। सारी दुनिया के शौहर मिल जाएँ, बीवियों को कुछ नहीं दे सकते अगर अल्लाह ताला ना देना चाहे। हर एक को उसकी जगह दो, उसका हिस्सा दो। वो कहाँ आ सकता है तुम्हारी ज़िंदगी में? वो तो थे अपने बुतों को पूजते, आज भी कुछ औरतें कम नहीं पूछती, और आज भी कई मर्द वाकई औरतों के ग़ुलाम बने होते हैं। अल्लाह पे नज़रें लगाओ, कोई तुम्हें कुछ नहीं दे सकता जब तक अल्लाह ना चाहे। अल्लाह की ज़ात है जो ये सब देती है। बस कहते हैं कि यहाँ ये जो पिछली आयतों में भी बात हुई, यहाँ भी, तो बातिल से मुराद शैतान है और नेमत अल्लाह से मुराद नबी सल्लल्लाहु अलैहि वसल्लम है। बस कहते हैं कि बातिल से मुराद हिल्लत और हुरमत के अहकाम हैं और इसके मुकाबले में शैतान की अतात करना है। बस कहते हैं कि बुतों से शिफात की तवक्को रखना ये बातिल है और इनकी बरकत पर यकीन रखना, जबकि इसके बरक्स अल्लाह ताला ने जो कुछ कहा उसका इनकार करते हैं। तो सारी बातों का खुलासा क्या है कि तुम अपने रब पर नज़रें लगाओ, इंसानों को उतना खुश करो जिसमें रब ना नाराज़ हो। और अगर कोई अल्लाह को नाराज़ करके ख़ुद खुश होने को मेयार बनाता है तो फिर उसकी तरफ़ देखो भी ना, फिर वो तुम्हें भी नहीं जाएगा। बाज़ लोग एक बहुत जुमला बोलते हैं, मैं जो तुमसे खुश हूँ तो तुम्हारे जन्नत में जाने में क्या रुकावट है। और दलील में पेश करते हैं वो हदीस के जिस औरत ने नमाज़ें पढ़ी, रोज़े रखे और शौहर को खुश कर दिया, वो जन्नत में जाएगी। सुनी भी है ना, किसी ने मुझे ये ज़िक्र किया कि मर्द ये कहते हैं ना कि भाई जब मैं तुमसे खुश हूँ तो तुम्हें किस बात की फ़िक्र है। तो मैंने उसको एक जुमला सिखाया था, पता नहीं उन्होंने कहा है कि नहीं, कि ये तो बताएं कि अल्लाह भी उस शौहर से खुश है कि नहीं। शौहर से अल्लाह खुश ना हो तो वो शौहर आपसे खुश हो तो जन्नत में जाएगा या जाएगी? हाँ, वो शौहर जो अल्लाह को खुश करते हैं वो अपनी बीवी से खुश होंगे किस पे? उसकी बेदीनी पे? नहीं, उसके दीन पे। तो मादी आदि हदीसें कोट करके बाज़ दफ़ा बड़ी गलत फहमियों का शिकार हो जाते हैं और कभी शौहर को मजाजी खुदा कहने लगते हैं, कभी कुछ कहते हैं। अल्लाह सुभान तआला फरमाते हैं ऐसा ना किया करो, फ़ला तद्रिबू लिल्लाहिल अम्साल, अल्लाह के लिए मिसालें ना पेश किया करो, क्योंकि इन्नल्लाह यालमु वअन्तुम ला तालमून, बेशक अल्लाह ताला जानता है और तुम नहीं जानते। इसमें फिर उनके भी कुछ शिरकी कहानियाँ हैं, कुछ हमारे भी हैं। बड़ी मिसालें पेश करते थे, कभी कहते थे कि जैसे आज लोग कहते हैं कि छत पे चढ़ने के लिए सीढ़ी की तो ज़रूरत होती है ना, और बादशाह के पास जाएं तो रास्ते में फिर दरबारी तो होते हैं, लिहाजा अल्लाह के और हमारे बीच में कुछ ना कुछ होने चाहिए, जिसको आप उनके शरीक कह दें, कुछ कह दें। का ऐसा ना किया करो, अल्लाह के लिए क्यों मिसाल देते हो? किसी ने अल्लाह को देखा? देखिए, जिस चीज़ को आपने देखा नहीं तो क्या फिर आप उसकी मिसाल दे सकते हैं? कैसे बताएंगे जिसको आपने देखा नहीं, समझा नहीं, छुआ नहीं? तो अल्लाह को अपनी मिसालों के बीच में ना रखा करो, वो सबसे बाला है, बुलंद है। और ये किस्म की ज़रबुल मिसल भी है ना, कि किसी को एक दूसरे के हाल से तशबीह दे देना, तो कहा लई सका मिसल ही शयन व हुवस समीउल अलीम, उसकी मिसाल जैसा भी कोई नहीं। अब अगली आयत बड़ी खूबसूरत है, सिर्फ तर्जमा ही समझने से बात समझ में आती है, सिर्फ आप इमेजिन करें। शिर्क और तौहीद के फ़र्क को बयान करने के लिए बहुत ही खूबसूरत मिसाल दी, दरबल्लाहु मसलन, बयान की अल्लाह ने एक मिसाल। और ये तमसीली अंदाज़ कुरान पाक में बहुत जगह मिलता है, ख़ास तौर पर सूरह इब्राहिम से लेके अब तक कई जगह आ गया। अल्लाह ने बयान की मिसाल किसकी? अबदम ममलूकन, एक बंदा जो ममलूक है। ममलूक कौन होता है? जो किसी की मिल्कियत में हो। मुराद क्या है कि वो इख्तियार नहीं रखता। दूसरी बात, ला यकदिरु अला शयइन, किसी चीज़ की कुदरत नहीं रखता। यहाँ पे आप एक छोटा सा स्लैश डाल लें, पहला किरदार कौन सा है? नंबर एक के वो अब्दवी है यानी ग़ुलाम है, दूसरी बात है ममलूक है यानी बाइख्तियार ग़ुलाम नहीं है, तीसरी बात किसी चीज़ पे कुदरत नहीं रखता। ये यहाँ तशबीह है मुशरिक की, गैर के आगे झुकने वाला। अब इसके बरक्स दूसरा, वमन रज़क़नाहु मिन्ना रिज़्क़न हसना, इसके मुकाबले में एक वो बंदा है जिसे हमने रिज़्क़े हसन दिया, अच्छा रिस्क दिया, और फ़हुवा युन्फिकु मिन्हु सिर्रम व जहरा, और बस वो खर्च करता रहता है इसमें से पोशीदा तौर पर और एलानिया तौर पर। एक था अब्दम ममलूक, कोई इख्तियार नहीं, नो अथॉरिटी, एक पैनी नहीं अपनी मर्ज़ी से खर्च कर सकता। दूसरा कौन है? दौलत वाला, इख्तियार वाला, अच्छा उसको खुला खर्च करे, सुबह खर्च करे, शाम को खर्च करे। हल यस्तवून, बताओ क्या दोनों बराबर हैं? आप ही बता दें। पिछली आयतों को ले लें तो मिसाल में देख लें कि एक औरत है जो अपनी मर्ज़ी से घर का खर्च कर सकती, शौहर के दिए हुए माल को इस्तेमाल करे, जहाँ करे, कोई हरज की बात नहीं। लेकिन दूसरी औरत है जिसको एक पैसा भी नहीं अपनी मर्ज़ी से खर्च करने की इजाज़त, तो दोनों बराबर नहीं है ना। तो कहा अल्हम्दुलिल्लाह, सारी तारीफ़ अल्लाह के लिए हैं। जब हकीकत हाल वाज़े हो गई है तो अल्लाह का शुक्र अदा करो। बल अक्सरहुम ला यालमून, लेकिन अक्सर लोग इस हकीकत को नहीं जानते। अक्सर को पता ही नहीं है कि अल्लाह की ज़ात कितनी है। जिस बुत के सामने खड़े हो वो कब्र में है, वो कब्र की मिट्टी नहीं हटा सकता, वो तुम्हारे लिए कुछ क्या करेगा। इसके बरक्स अल्लाह की ज़ात जो सुबह शाम खर्च करता है, तुम पे लगाता है, देता है, क्या उसको छोड़कर एक ममलूक को पुकारोगे। हदीसे कुदसी में भी आता है कि अल्लाह ताला सुबह शाम खर्च करता है, दोनों हाथों से खर्च करता है और उसके खर्च की कोई हद नहीं है। कितने बदकिस्मत हैं वो लोग जो अल्लाह को छोड़कर गैरों से मांगने लगते हैं। इसी मज़मून को एक और मिसाल में अगली आयत में बताया गया, वदरबल्लाहु मसलन, और बयान फरमाई है अल्लाह ने मिसाल। कैसी है मिसाल? रजुलैन, दो आदमियों की। रजुल का तस्निया, दो लोग हैं। नंबर एक, अहदुहुमा अबकमु, उनमें से एक तो गूंगा है। अबकम पैदाइशी गूंगे को कहते हैं, बुकमुन के अंदर हम पीछे पढ़ चुके। ला यकदिरु अला शैइन, किसी चीज़ की कुदरत नहीं रखता, कुछ भी उसके इख्तियार में नहीं, बिल्कुल वही पहले वाली ही कैफियत है। वहुवा कल्लुन, और वो बड़ा बोझल है। कल्लुन का लफ्ज़ काफ लाम लाम से है, पीछे हम पढ़ चुके किलाला में, हैं, थक जाना बोझल है, यानी ऐसा शख्स तो बोझल ही है ना जो ना सुन सकता है ना बोल सकता है। वहुवा कल्लुन अला मौलाहू, अपने आका पर कैसे बोझ है। ऐ नमा युवज्जिहु लायाति बिखैरिन, जहाँ कहीं इस नकम्मे को भेजेगा वापस नहीं आता किसी खैर के साथ। कहेगा सब्ज़ी ले आओ तो वो गोश्त ले आएगा, आलू ले आओ तो टमाटर ले आएगा। भाई आप सोचिए, जिसने इंस्ट्रक्शन ली नहीं, जो बेचारा गूंगा है, और जो गूंगा होगा वो बहरा भी होगा, तो कुछ भी नहीं लाया। हल यस्तवी हुआ, क्या वो बराबर हो सकता है उसके जो, वमैया मुरु बिलादल, वो शख्स जो हुक्म दे अदल का। वहुआ ला सिराते मुस्तकीम, और वो सीधे रास्ते पे गामजन हो, नहीं बराबर हो सकते ना। एक अच्छा मुलाजिम मिल जाना खुशकिस्मती है। इसको कहें इधर तुम गलत काम कर रहे हो और दूसरा बहुत अच्छा काम करता है, तो कहा कि यही मिसाल है एक मुवाहिद की और मुशरिक की। दोनों मिसालों में मुशरिक और तौहीद परस्त का तकाबुल है। मुशरिक कौन है? कल्लुन, बोझ है, इधर भाग रहा है उधर भाग रहा है। जबकि मुवाहिद कौन है? जो एक रब का भिखारी है। अल्लाह ताला फरमाते हैं, वलिल्लाहि गैबुस्समावाति वलअर्द, कोई बुज़ुर्ग, कोई पीर, कोई करनी वाला गैब नहीं जानता, अल्लाह जानता है गैब आसमानों और ज़मीन के। वमा अमरु साअति इल्ला कलमहिल बसर, और नहीं क़यामत बरपा होने का मामला मगर जैसे तेरी पलक झपकती है, या अव हुआ अक़रब, या इससे भी ज़्यादा करीब। कोई बुज़ुर्ग नहीं बता सकता क़यामत कब आएगी, कल क्या होने वाला है, किसने तावीज़ किए हैं। गैबुस समावाती वलर्द सब अल्लाह के पास है। यहाँ जो कलमहिल बसर है ना, लाम मीम हा से है, लम्हे का लफ्ज़ भी उर्दू में इसी से है, एक लम्हा दो लम्हा। निगाह की लपक को कहते हैं लम्ह, एक निगाह डालने के लिए, कि इतना कुछ अल्लाह ताला ने दिया, ये सब कुछ उसके हाथ में है, तो उसको छोड़कर बुतों के पास जाते हो या बुज़ुर्गों के पास जाते हो। हालांकि इन अल्लाह अला कुल्ली शैइन क़दीर, अल्लाह ताला हर चीज़ पर कुदरत रखता है। देखिए, जो लोग अल्लाह के सिवा दूसरों के पास जाते हैं ना, उनको तो ये बातें बड़ी अच्छी तरह समझ आ जाएंगी कि जिनसे मांग रहे हैं वो तो खुद बेचारे इतने अल्लाह के दर के सवाली हैं, तो हमें क्या देंगे। इसलिए शिर्क जो होता है ना, वो बंदे की अक़ल मार देता है, और ऐसा शख्स वाकई फिर अपने आप को नीचों से नीचा करता है। क्या तुम्हारी बातें अल्लाह नहीं पूरी कर सकता? इस दुनिया में आने के बाद तुम्हारे रिस्क रोटी को वो नहीं पूरा कर सकता? हालांकि वल्लाहु अखरजकुम मिन बुतूनी उम्महातिकुम, अल्लाह ने तुमको निकाला तुम्हारी माओं के पेटों से। ला तअलमून शैया, तुम कुछ भी तो नहीं जानते थे उस वक्त। फिर वजअल लकुम अस्समअ वल अबसार वल अफ़्फ़िदा, फिर उसने तुम्हारे कान, तुम्हारी आंखें और तुम्हें दिल दे दिया। कितनी नेमतों को पाके, लअल्लकुम तशकुरून, तुम शुक्र अदा करो। तो जो अल्लाह एक आँखों से देखता, कानों से सुनता बच्चा तुम्हें दे सकता है, क्या बाद में वो तुम्हारी ज़रूरियात नहीं पूरी कर सकता? सब कुछ कर सकता है। और याद देखिए, फिर कानों आँखों का तज़किरा है, जो हिदायत को पाने के सोर्सेज होते हैं, रिसेप्टर्स हैं। इन नेमतों को इस्तेमाल करो, शिर्क छोड़ दो, अल्लाह की तरफ आ जाओ, अल्लाह को मान लो। अफ़ीदा का जो लफ्ज़ है ना, ये फुआद की जमा है, दिल में जज्बात का हिस्सा जो होता है उसको फुआद कहते हैं। اور ابصار بصر کی جمع، اصل میں یہ ساری نعمتیں ہیں۔ اور آخری آیت ہے اس لیسن کی، الم یرو الی الطیر، کیا انہوں نے کبھی پرندوں کو نہیں دیکھا؟ آپ بھی پوچھیں اپنے آپ سے، کبھی دیکھا؟ آپ کہیں گے کئی بار دیکھا۔ کیسے ہیں وہ؟ مسخرات فی جو السمائی، جو متی اور فرما بردار بن کر اڑ رہے ہیں آسمان کی فضا میں۔ جب کہتے ہیں ایٹماسفیئر کو، بلندی۔ ما یمسکہن الا اللہ، کوئی چیز ان کو نہیں تھامے ہوئے اللہ کے سوا۔ میم سین کاف، اللہ تعالیٰ نے ان کو تھاما ہوا ہے، کوئی نہیں کرنے والا اس کو اللہ کے سوا۔ مسخرات جو ہے یہ مسخرت ان کی جمع ہے، تابع فرمان، سین خارا اس کا روٹ ہے۔ اور جب کہتے ہیں آسمان اور زمین کی درمیانی جگہ، پرندے عموماً یہیں اڑتے ہیں۔ کہا ان نفی ذالک لآیات لقوم یؤمنون، اس میں نشانی ہے اس قوم کے لیے جو ایمان لاتی ہے اللہ کے اوپر، اللہ کی آیتوں پہ۔ پرندوں کا اڑنا دکھایا گیا کہ کیسے اڑتے ہیں، ایک دم اڑ جاتے ہیں، لائنوں میں اڑتے ہیں، ترتیب ہوتی ہے ان میں، پھر ایک لیڈر آگے ہوتا ہے، باقی اس کے پیچھے وی شیپ میں چلتے ہیں، پھر ہوا کے اندر معلق رہتے ہیں۔ اللہ غور کی دعوت دے رہے ہیں، اتنے بڑے بڑے سمندر پار کر لیتے ہیں بغیر رکے۔ ان کے اندر ہلکی پھلکی جو چربی ہوتی ہے وہ ان کے لیے فیول کا کام دیتی ہے۔ جب مائیگریشن کرنا ہوتا ہے تو اس سے پہلے کتنی خوراک کھا لیتے ہیں، پھر ایک دم سب مل کے اڑ جاتے ہیں۔ بیچ میں اڑنے کی بجائے کناروں پہ اڑتے ہیں سمندر کے۔ اور بعض پرندے ایسے ہیں جو 10-10 گھنٹے تک مسلسل اڑتے رہتے ہیں۔ گیس کا نام سنا ہوگا آپ نے، 4000 کلومیٹر کی پرواز تک کر لیتا ہے۔ ساری بات کا خلاصہ کیا ہے کہ ما یمسکہن الا اللہ۔ سورت ملک میں بھی یہی بات ہم پڑھیں گے، وہاں رحمان کا لفظ ہے کہ یہ سب کچھ رحمان کا کام ہے، تو جو پرندوں کو اڑا رہا ہے کیا تمہاری زندگی نہیں چلائے گا؟ سارے سبق کا خلاصہ کیا تھا کہ کسی در سے کچھ بھی نہیں ملے گا، اس رب کے در کے سوالی بن جاؤ، نعمتوں سے بھرپور۔ اگر یہاں سے اٹھنے پہ آپ کا دل تشکر سے نہیں بھرا ہوا تو سمجھیں کہ پھر آپ نے اس سبق سے کچھ نہیں لیا، اور میں نے بھی نہیں لیا۔ اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہمیں نعمتوں کی قدر کرنے کی توفیق عطا فرمائے۔ سبحان ربک رب العزت عما یصفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین۔ یہاں پہ تلاوت سنتے ہیں۔
واللہ خلقکم ثم یتوفاکم ومنکم من یرد الی ارذل العمر لکی لا یعلم بعد علم شیئا ان اللہ علیم قدیر۔ واللہ فضل بعضکم علی بعض فما الذين فضلوا براد رزقهم على ما ملكت أيمانهم فهم فيه سواء أفبنعمة الله يجحدون۔ والله جعل لكم من أنفسكم أزواجا وجعل لكم من أزواجكم بنين وحفدة ورزقكم من الطيبات أفبالباطل يؤمنون وبنعمة الله هم يكفرون ويعبدون من دون الله ما لا يملك لهم رزقا السماوات والأرض شيئا ولا يستطيعون فلا تضربوا لله الأمثال إن الله يعلم وأنتم لا تعلمون۔ ضرب الله مثلا عبدا مملوكا لا يقدر على شيء ومن رزقناه منا رزقا حسنا فهو ينفق منه سرا وجهرا هل يستوون؟ الحمد لله بل أكثرهم لا يعلمون۔ وضرب الله مثلا رجلين أحدهما أبكم لا يقدر على شيء مضل على مولاه أينما يوجهه لا يأتي بخير هل يستوي هو ومن يأمر بالعدل وهو على صراط مستقيم ولله غيب السماوات والأرض وما أمر الساعة إلا كلمح البصر أو هو أقرب إن الله على كل شيء قدير والله أخرجكم من بطون أمهاتكم لا تعلمون شيئا وجعل لكم السمع والأبصار والأفئدة لعلكم تشكرون ألم يروا إلى الطير مسخرات في جو السماء ما يمسكهن إلا الله إن في ذلك لآيات